ये बयान पेश किया जा रहा है मुफ्ती अहमद खानपुरी .com की तरफ से।
अल्हम्दुलिल्लाह नहमदुहु व नस्तईनुहु व नस्तगफिरु व नुमिनु बिही व नतवक्कलु अलैह ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا وحبيبنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى على خير خلقه محمد وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وعباد الرحمن الذين يمشون على الأرض هونا وَإِذَا خَاطَبَهُمُ الْجَاهِلُونَ قَالُوا سَلَامًا وَالَّذِينَ يَبِيتُونَ لِرَبِّهِمْ سُجَّدًا وَقِيَامًا। گزشتہ سال رحمان کے بندوں کی ان صفات کے متعلق کچھ گزارشات عرض کی گئی تھی, مناسب سمجھا گیا کہ ان صفات کو پورا کر دیا جائے۔ یہ سورہ فرقان کی آخری آیات ہیں۔ اس سورت کے بیشتر مضامین رسول اللہ صلی اللہ علیہ وسلم کی نبوت رسالت کے اثبات میں ہیں, اور رسول اللہ صلی اللہ علیہ وسلم پر کفار مکہ مشرکین مکہ جو اعتراضات کرتے تھے ان اعتراضات کا اور ان کے جوابات کا تذکرہ ہے, اور پھر ان لوگوں کے لیے عذاب کیا ہوگا اس کا بھی تذکرہ ہے۔ تو سورت کے اخیر میں ان مخصوص بندوں کا تذکرہ کیا جاتا ہے جو رسول اللہ صلی اللہ علیہ وسلم کی نبوت اور رسالت پر ایمان رکھتے ہیں, اور اسی کے ساتھ ساتھ ان کے عقائد, ان کے اعمال, چاہے وہ اعمال ان اعمال کا تعلق عبادات بدنیہ سے ہو یا عبادات مالیہ سے ہو, پھر ان کے اخلاق اور ان کی معاشرت, یہ سب کے سب اللہ کی رضا کے مطابق ہوتے ہیں, ان کا تذکرہ ہے۔ ویسے تو ہر مخلوق اللہ تبارک و تعالی کی بندگی کرتی ہے, آسمان بھی, زمین بھی, چاند بھی, سورج بھی, ستارے بھی, دریا بھی, نباتات, اشجار, سبھی اللہ کی بندگی میں لگے ہوئے ہیں, لیکن ان مخلوقات کی بندگی جبری ہے, یعنی اللہ تعالیٰ نے بس ان کو مجبور کر دیا اور ان کی طبیعتوں کے اندر ہی بندگی کا وصف پیدا فرما دیا۔ اس لیے اللہ تعالیٰ نے جن مقاصد کے لیے ان مخلوقات کو پیدا کیا وہ ان مقاصد کے پورا کرنے میں, اللہ تعالیٰ کے امر کو بجا لانے میں ہر وقت مشغول ہے, ذرہ برابر وہ نافرمانی نہیں کر سکتے۔ لیکن رحمان کے بندے اپنے ارادے سے, اپنے اختیار سے جن اوصاف کو اختیار کیے ہوئے ہیں اس کی وجہ سے اللہ تبارک و تعالیٰ کے یہاں ان کا بڑا درجہ ہو جاتا ہے. اسی بنا پر اللہ تبارک و تعالیٰ نے ان بندوں کی نسبت اپنی جانب کی, عباد الرحمن, رحمان کے بندے. ویسے تو سبھی رحمان کے بندے ہیں, لیکن ان بندوں نے اپنے ارادے سے, اپنے اختیار سے, اپنے عقائد کو, اپنے اعمال کو, اپنے اخلاق کو اللہ کی مرضی کے مطابق کر دیا, اس لیے اللہ تعالیٰ نے خاص اپنی جانب ان کی نسبت کر دی. اور اس میں اس طرف بھی اشارہ ہے کہ رحمان کے ان بندوں کی صفات وہ اللہ تبارک و تعالیٰ کی صفت رحمت کا مظہر ہے. اللہ تعالیٰ کی صفت رحمت کا ایک پرتو ہے ان اللہ کے بندوں میں. بہرحال یہ جو صفات ہے, بعض مفسرین نے فرمایا کہ 13 صفات بیان کی گئی ہیں اور بعض حضرات نے 15 ذکر کیا ہے, بعض نے بعض کو داخل کر دیا بعض کو تو وہ کم ہو گئی, اور ہر ایک کو جدا کر دیا تو 15 ہو گئی. ساوی علی الجلالین, جلالین شریف کا جو حاشیہ ہے الساوی مالکی کا, انہوں نے اس کو 8 صفات بتلایا ہے. بہرحال ان میں سے پہلی صفت ہے عباد الرحمن میں پہلی صفت ہے عبد. ویسے اس کا تذکرہ ہو گیا تھا لیکن پھر بھی اس کا مذاکرہ دوبارہ کر دیا جاتا ہے. تو پہلی صفت ہے عبدیت. عبد کے معنی آتے ہیں بندے اور غلام کے, اور یہ ماخوذ ہے عبدیت سے. عبد اس غلام کو کہتے ہیں جو اپنے آقا کا اثر تا پا مطیع اور فرما بردار ہو. اس کا اٹھنا, اس کا بیٹھنا, اس کا چلنا, اس کا پھرنا, اس کا کھانا, اس کا پینا, اس کی نقل و حرکت سب اللہ تبارک و تعالیٰ کے اور اپنے آقا کے تابع ہو جاوے, اس کو کہتے ہیں عبد. اور یہ عبدیت کا مقام سب سے اونچا مقام ہے. اس لیے رسول اللہ صلی اللہ علیہ وسلم کو جب معراج پر بلایا گیا, جو بہت اونچا مقام تھا, تو اس مقام کا شرف عطا کرنے کے بعد اللہ تبارک و تعالیٰ نے آپ کو جو خطاب دیا, آپ کو جو لقب دیا عبد کا, سبحان الذی اسرا بعبده لیلا من المسجد الحرام الى المسجد الاقصی, بڑی پاک ہے وہ ذات کہ جس نے اپنے بندے کو رات کے مختصر حصے میں مسجد حرام سے مسجد بیت المقدس تک بلایا. اس کو اسرا کہتے ہیں, مسجد حرام سے مسجد بیت المقدس تک کے سفر کو اسرا کہتے ہیں. یہ تو کتاب اللہ سے ثابت ہے. اس کے بعد پھر آسمانوں تک کا سفر, یہ احادیث سے ثابت ہے, اور آسمانوں سے اوپر سدرۃ المنتہا تک وہ اخبار احد سے ثابت ہے. بہرحال اتنا اونچا مقام ہونے کے بعد اللہ تبارک و تعالیٰ نے آپ کو جو لقب دیا عبد کا, اس سے معلوم ہوا کہ عبدیت کا مقام سب سے اونچا مقام ہے, اور رسول اللہ صلی اللہ علیہ وسلم عبدیت کے مقام کے سب سے اعلیٰ درجے پر فائز ہے. اس لیے بعض کتابوں میں لکھا ہے کہ جب رسول اللہ صلی اللہ علیہ وسلم اللہ تعالیٰ کے دربار میں پہنچے تو اللہ تبارک و تعالیٰ نے پوچھا کیا لائے ہو. ایک دوست اپنے دوست کے یہاں, ایک محبوب اپنے محبوب کے یہاں جاتا ہے تو کچھ گفٹ اور ہدیہ لے جاتا ہے. پوچھا گیا کیا لائے ہو, تو آپ نے فرمایا, عرض کیا, التحیات للہ, تمام قولی عبادتیں اللہ کے لیے, زبان سے ادا ہونے والی ساری عبادتیں اللہ کے لیے, التحیات للہ والطیبات للہ, ساری بدنی عبادتیں وہ سب اللہ تعالیٰ کے لیے, قولی عبادتیں بھی بدنی عبادتیں بھی, والصلوات بدنی عبادتیں, اور وہ طیبات مالی عبادتیں. قولی عبادتیں بھی اللہ تیرے لیے, بدنی عبادتیں بھی تیرے لیے, اور مالی عبادتیں بھی تیرے لیے, تینوں قسم کی عبادات اے اللہ سب تیرے لیے. تین عبادات کا تحفہ آپ نے پیش کیا اللہ کے دربار میں, تو اللہ تعالیٰ نے بھی تین انعامات سے نوازا. السلام علیک ایہا النبی ورحمۃ اللہ وبرکاتہ, اے نبی آپ پر سلام ہو اور اللہ کی رحمت ہو، اور السلام علیک ایہا النبی ورحمۃ اللہ وبرکاتہ، اور اس کی برکتیں ہو۔ سلامتی کیسی آئی آپ پر؟ کتنے دشمن تھے کفار مکہ، مشرکین مکہ، پھر مدینہ منورہ گئے تو منافقین، یہودی، ہر وقت رسول اللہ صلی اللہ علیہ وسلم کے قتل کے درپے تھے، لیکن اللہ نے ایسی سلامتی عطا فرمائی کہ کوئی آپ کو نقصان نہیں پہنچا سکتا۔ رحمتیں بھی آپ پر بے شمار، برکتیں بھی آپ پر۔ اب جب اس مقام پر اللہ تعالیٰ نے تین انعامات عطا فرمائے، السلام علیک ایہا النبی ورحمۃ اللہ وبرکاتہ، اس وقت بھی رسول اللہ صلی اللہ علیہ وسلم اپنی امت کو نہیں بھولے، السلام علینا وعلی عباد اللہ الصالحین، اے اللہ ہم پر تو تیرا سلام ہو ہی رہا ہے، تیرے نیک بندوں پر بھی جو میری امتی ہے ان پر بھی آپ کا سلام ہونا چاہیے، السلام علینا وعلی عباد اللہ الصالحین۔ اب یہ تحفے تحائف کا سلسلہ ہوا، بہت اونچے مقام پر پہنچے کہ جبرائیل امین بھی وہاں تک نہیں پہنچ سکے، جبرائیل علیہ الصلوۃ والسلام بھی نیچے رہ گئے۔ تو جب نیچے اترنے لگے تو کئی خیال نہ ہو امتیوں کو یا بندوں کو کہ اتنے اونچے مقام پر آپ پہنچ گئے تو کئی خدا کے درجے پر پہنچ گئے ہوں گے، کئی خدا ہی آپ نہ ہو گئے ہو۔ تو جبرائیل علیہ الصلوۃ والسلام نے یہ کلمات کہے، اشہد ان لا الہ الا اللہ واشہد ان محمدن عبدہ ورسول، گواہی دیتا ہوں میں اس بات کی کہ اللہ کے سوا کوئی معبود نہیں، اور اس بات کی کہ آپ اللہ کے بندے ہیں۔ یہاں بھی بندے کو مقدم کیا، اللہ کے بندے اور اس کے رسول ہیں۔ تو معلوم ہوا کہ اتنے اونچے مقام پر جانے کے بعد بھی آپ بندے ہی رہے، اس لیے کہ بندہ ہونا اور بندگی یہ سب سے اعلیٰ صفت ہے۔ بہرحال جب انسان میں بندگی کا وصف آ جاتا ہے تو پھر اس کی پوری زندگی اللہ تبارک و تعالیٰ کی مرضی کے مطابق ہو جاتی۔ تو پہلا وصف یہ بتلایا عبدیت کا، اور آپ کی پوری زندگی اور آپ کی سیرت کو اٹھا کر ہم دیکھیں تو ہر جگہ آپ کی عبدیت اور بندگی کا ظہور ہوتا ہے۔ جب انسان اپنے آپ کو غلام اور بندہ سمجھتا ہے تو پھر اس کی رفتار میں، اس کی گفتار میں بھی اس کا اثر آ جاتا ہے۔ عباد الرحمن الذین یمشون علی الارض ہونا، رحمان کے بندے وہ ہے کہ جو چلتے ہیں زمین پر تواضع اور عاجزی کے ساتھ۔ ہون کے اصلی معنی تو آتے ہیں نرمی کے، اس کا یہ مطلب نہیں کہ جیسے کوئی بیمار آدمی چل رہا ہے یا جیسے عورتیں نزاکت سے چلتی ہے، رحمان کے بندے بھی ایسی نزاکت کے ساتھ اور بیماروں کی طرح چلتے، یہ مطلب نہیں ہے، بلکہ ان کی چال اور رفتار میں تواضع آ جاتی ہے۔ رسول اللہ صلی اللہ علیہ وسلم کی جو صفت بتلائی چلنے کی کہ رسول اللہ صلی اللہ علیہ وسلم بڑی مضبوطی سے قدم اٹھاتے تھے، اور ایسا محسوس ہوتا تھا کہ زمین آپ کے لیے لپٹ رہی ہے، لیکن اس کے باوجود سینہ مبارک جھکا ہوا ہوتا تھا، اس طریقے سے آپ چلتے تھے۔ ایک نوجوان راستے سے بہت نزاکت سے قدم اٹھاتے ہوئے جا رہا تھا تو حضرت عمر ابن خطاب رضی اللہ تعالیٰ عنہ نے پوچھا، اے نوجوان بیمار ہو؟ کہا نہیں۔ تو کہا پھر سیدھے چلو۔ اپنا کوڑا اٹھایا اور زوردار اس کی تنبیہ کی کوڑے سے، کہا جب بیمار نہیں ہو تو مرد کی طرح چلو، تو رفتار قدموں کے اندر مضبوطی ہو لیکن تواضع کے ساتھ ہو، مسکنت کے ساتھ ہو۔ تو یہ پہلا وصف بتلا عباد الرحمن الذین یمشون علی الارض ہونا۔ حضرت لقمان علیہ الصلوۃ والسلام کی نصائح قرآن پاک میں، احادیث میں موجود ہیں، سورہ لقمان میں ہیں۔ آپ نے اپنے بیٹے کو نصیحت کی، وقصد فی مشی کا، وقصد فی مشی کا، اپنی رفتار میں میانہ روی اختیار کرو۔ لیکن مجاہد اس کی تفسیر کرتے ہوئے فرماتے کہ تواضع کے ساتھ چلو، قصد بے معنی تواضع کے ساتھ چلو۔ تواضع کے سلسلے میں بہت ساری روایات ہیں جس سے ہمیں اندازہ ہوتا ہے کہ تواضع کی کتنی اہمیت ہے، وہ چند روایتیں پیش کی جاتی ہے۔ عن یاز ابن حمار رضی اللہ تعالیٰ عنہ عن النبي صلى الله تعالى عليه وسلم انه قال ان الله اوحى الي ان تواضعوا حتى لا يفخر احد على احد ولا يبغي احد على احد. مسلم شریف میں روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا بے شک اللہ تعالیٰ نے میری جانب وہی بھیجی کہ تم تواضع اختیار کرو، یہاں تک کہ کوئی تم میں سے کسی پر فخر نہ کرے اور نہ تم میں سے کوئی کسی پر ظلم کرے. جب انسان میں تواضع ہوگی تو وہ دوسرے پر فخر بھی نہیں کرے گا اور دوسرے پر ظلم بھی نہیں کرے گا. ان عمر بن الخطاب رضی اللہ تعالیٰ عنہ وہو علی المنبر قال یا ایہا الناس تواضعوا انی سمعت رسول اللہ صلی اللہ علیہ وسلم یقول من تواضع للہ رفعہ اللہ فہو فی نفسہ صغیر وفی اعین الناس عظیم ومن تکبر وضعہ اللہ فہو فی اعین الناس صغیر وفی نفسہ کبیر حتی لا ہوا اہون علیہم من قلب او خنزیر. مشکات میں روایت ہے حضرت عمر بن خطاب رضی اللہ تعالیٰ عنہ ایک مرتبہ ممبر پر لوگوں کو نصیحت فرما رہے تھے. اسی اثنا میں انہوں نے فرمایا کہ اے لوگو تواضع عاجزی اختیار کرو، اس لیے کہ میں نے رسول اللہ صلی اللہ علیہ وسلم کو فرماتے ہوئے سنا جس شخص نے اللہ کے لیے تواضع اختیار کی اللہ تبارک و تعالیٰ اس کو بلند مرتبہ عطا فرماتے ہیں، بس وہ اپنے دل میں تو اپنے آپ کو بہت چھوٹا سمجھتا ہے، حقیر سمجھتا ہے، ذلیل سمجھتا ہے. وہ فی اعین الناس عظیم، لیکن لوگوں کی نگاہوں میں وہ بہت بڑا ہو جاتا ہے. اور جو شخص تکبر کرتا ہے وضعہ اللہ، اللہ اس کو ذلیل کر دیتے ہیں. فہو فی اعین الناس صغیر، لوگوں کی نگاہوں میں تو وہ بالکل کمتر اور ذلیل ہوتا ہے. وہ فی نفسی کبیر، اور اپنے دل میں اپنے آپ کو بہت بڑا سمجھتا ہے لیکن لوگ اس کو ذلیل سمجھتے ہیں، یہاں تک کہ البتہ وہ لوگوں کی نگاہوں میں کتے یا خنزیر سے بھی زیادہ ذلیل ہو جاتا ہے تکبر اور بڑائی کی وجہ سے. وہ شعر ہیں جو عالی ظرف ہوتے ہیں ہمیشہ جھک کے ملتے ہیں، جو عالی ظرف ہوتے ہیں ہمیشہ جھک کے ملتے ہیں، سراہی سر نگو ہو کر بھرا کرتی ہے پیمانہ. یعنی جن کے اندر کچھ کمال ہوتا ہے وہ جھک کر ملتے ہیں، عاجزی ہوتی ہے. پہلے زمانے میں ٹھنڈے پانی کے لیے سراہی ہوتی تھی، تو جب سراہی سے پانی لینا ہوتا تھا تو اس کو جھکانا پڑتا تھا، تب جا کے لوگوں کو ٹھنڈا پانی ملتا تھا. معلوم ہوا کہ جس کے اندر کمال تواضع ہوتی ہے اسی سے لوگ فائدہ اٹھاتے، اسی سے لوگ نفع اٹھاتے. کتنے نادان ہیں جو کرتے ہیں ترقی پہ غرور، کتنے نادان ہیں جو کرتے ہیں ترقی پہ غرور، ہم نے چڑھتے ہوئے سورج کو بھی ڈھلتے دیکھا. تو سورج روزانہ چڑھتا ہے لیکن ڈھل جاتا ہے، اس لیے جو بہت سر اٹھاتے ہیں کودتے رہتے ہیں اللہ تعالیٰ ان کو پھر ذلیل بھی کر دیتا ہے. عن کعب ابن مالک رضی اللہ تعالیٰ عنہ عن النبی صلی اللہ علیہ وسلم ما زیبان جائعان ارسلا فی غنم بے افسدہا من حرس المرء علی المال والشرف لدینہ. حضرت کعب ابن مالک رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ دو بھوکے بھیڑیے بکریوں کے ریوڑ میں چھوڑ دیے جائے تو وہ اتنا زیادہ نقصان نہیں پہنچاتے ہیں جتنا کہ انسان کو مال کی حرص اور اپنے عزت اور حب جا نقصان پہنچاتے ہیں. جاہ کی خواہش اور تمنا جتنا نقصان پہنچاتی ہے اتنا وہ بھیڑیے بھی نقصان نہیں پہنچاتے اس کے دین کو. اور حضرت انس رضی اللہ تعالیٰ عنہ سے روایت ہے نبی اکرم صلی اللہ علیہ وسلم کے تواضع کو بیان فرماتے ہیں کہ نبی اکرم صلی اللہ علیہ وسلم بیماروں کی مزاج کرسی فرماتے ہیں، جس میں تواضع ہوگی وہی جائے گا بیمار کی بیمار کرسی کے لیے. جنازے میں شرکت فرماتے اور غلام کی بھی دعوت قبول فرماتے. غلام کی کیا حیثیت ہوتی ہے معاشرے میں، لیکن اس کی بھی دعوت قبول فرماتے. اور ضرورت پڑنے پر دوسرے کو پیچھے بٹھا کر گدے کی سواری میں بھی آر محسوس نہ فرماتے. گدے کی سواری کرتے تو پیچھے کسی کو بٹھا لیتے. ایک مرتبہ حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ راستے میں مل گئے، آپ گدے پر سوار تھے، आप रुक गए। पूछा अबू हुरैरा बैठोगे सवारी पर पीछे? अर्ज किया जी हाँ या रसूल अल्लाह। अब अबू हुरैरा रजी अल्लाह ताला उन्होंने एक हाथ हुजूर के घुटने या रान पर रखा और एक सवारी के गधे के पुश्त पर रखा। चढ़ना चाहा तो खुद भी गिरे और हुजूर सल्लल्लाहु अलैहि वसल्लम को भी गिरा दिया। हुजूर सल्लल्लाहु अलैहि वसल्लम सीधे होकर बैठ गए। फिर कहा दोबारा चलना है? कहा हाँ रसूल, या रसूल अल्लाह शर्फ किसको मिलेगा। फिर बैठना चाहा, फिर गिर गए, हुजूर सल्लल्लाहु अलैहि वसल्लम भी गिर गए। तीसरी मरतबा फिर खुद ही अर्ज किया रसूल अल्लाह अब नहीं गिराऊंगा आपको। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फिर पीछे बिठा लिया और कहीं तशरीफ ले गए। तो बहरहाल ये जो आपके हुस्न अखलाक थे ये असर था आपकी तवाज़ो का। आज का कोई बड़ा आदमी कोई अपने खादिम को या अपने गुलाम को या नौकर को इस एहतराम और इकराम से बिठाता है। वो हमारे यहाँ मौलाना गुलाम रसूल बोरसदी साहब रहमतुल्लाह अलैह थे, बड़ी मजाहिया बातें कहते थे। कहा मौली साहब बाज लोग ये गाड़ी लेकर जाते हमारी तरफ देखते भी नहीं, हम सलाम भी करते तो उधर ही हाथ बता देते कि उधर ही रहो। कहा जब हम जन्नत में अल्लाह ताला बेहतरीन सवारियां देंगे ना तो हम भी इनको दूर से हाथ बता देंगे उधर ही रहियो आइयो मत यहाँ। तो बड़े मजाहिया जुमले फरमाते थे। हजरत अब्दुल्लाह इब्ने अब्बास रजी अल्लाह अन्हु से रिवायत है कि हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम जमीन पर बतकल्लुफ बैठ जाते, जमीन पर बतकल्लुफ बैठ जाते और जमीन पर बैठकर खाना नोश फरमाते और बकरियों को खुद बांधते थे, अपनी बकरियां खुद बांधते थे और गुलाम की दावत भी कबूल फरमा लेते। ये दोनों रिवायतें बेहकी ने शौबुल ईमान के अंदर जिक्र किए। बहरहाल ये आपके तवाज़ो की चंद हदीसें भी बतलाई और हजरत साहबा के तवाज़ो के तो बेशुमार वाकयात हैं। सैयदना हजरत अबू बकर सिद्दीक रजी अल्लाह ताला अन्हु लोगों की बकरियों का दूध धो दिया करते थे। जब आप खलीफा बनाए गए तो एक बच्ची ने कहा कि अब हमारी बकरियों का दूध कौन दुआ करेगा? अबू बकर तो अब खलीफा बन गए, तो हजरत अबू बकर सिद्दीक रजी अल्लाह ताला अन्हु ने फरमाया अब भी अबू बकर ही तुम्हारी बकरियों का दूध धोएगा, खिलाफत का ओहदा मिलने के बाद मेरी जो साबिका और अगली खिदमात है मैं उसमें कमी नहीं होने दूंगा। अमीरुल मोमिनीन होकर के लोगों की बकरियों का दूध धो देते। सैयदना हजरत उमर इब्न फारूक रजी अल्लाह ताला, उमर इब्न खत्ताब रजी अल्लाह ताला अन्हु जब बाजार में निकलते तो इसकी परवाह नहीं होती थी कि मेरे बदन पर कैसा कपड़ा है, लोग क्या कहेंगे। आप ऊन का कपड़ा ओढ़े हुए होते थे, चादर या कमीज, और चमड़े के पेवन उसमें लगे होते थे, लेकिन वो कोड़ा आपके कंधे पर ही होता था और बाजार में लोगों को तंबी और सरजनिश करते जाते थे। एक मर्तबा अपने कंधे पर मशक उठा करके पानी भर रहे थे, किसी ने अर्ज किया हजरत आप ये मेहनत कर रहे हैं? कहा मैं अपने नफ्स का इलाज कर रहा हूँ, कुछ नफ्स में मामूली सी बू आ गई होगी तो मैं अपने नफ्स का इलाज कर रहा हूँ। हजरत उमर इब्न खत्ताब रजी अल्लाह अन्हु जब खलीफा बनाए गए तो बरसरे आम बरसरे मिंबर सबके सामने ऐलान कर दिया कि मेरी निगाहों में सबसे ज्यादा महबूब वो शख्स है जो मेरे सामने मेरे ऐब को बतलाए, वो मेरे नजदीक सबसे ज्यादा महबूब है। बहरहाल हजरत उस्मान गनी रजी अल्लाह ताला अन्हु के मुतालिक कि हजरत उस्मान रजी अल्लाह ताला अन्हु जब मस्जिद नबी में तशरीफ ले जाते तो बिला तकल्लुफ सहन में सो जाते थे और जब वहां से उठकर जाते तो वहां की कंकरियों के निशानात आपकी पुश्त पर होते थे तो देखने वाले कहते थे हाजा अमीरुल मोमिनीन, हाजा अमीरुल मोमिनीन, देखो ये है अमीरुल मोमिनीन जिनमें इतनी तवाजो कि ये भी परवाह नहीं की कि मैं कहाँ सो रहा हूं। एक मरतबा हजरत अली करमल्लाह वजहु गोश्त ले जा रहे थे अपने घर पर थैली में उठा करके, किसी ने कहा हजरत मैं उठा लेता हूं आपका बोझ, तो हजरत अली रजी अल्लाह उन्होंने फरमाया कि घर का आदमी ही ज्यादा लायक है कि वो घर का सामान उठाए और उसका बोझ लेकर के जाए। हजरत अब्दुल्लाह इब्ने सलाम रजी अल्लाह ताला अन्हु एक मरतबा अपने बागीचे से बाहर निकले और लकड़ियों का गट्ठर उठा करके चलने लगे। लोगों ने बहुत लेना चाहा, मना कर दिया कि भाई इसका लायक तो मैं ही हूं, अपने घर का काम मैं खुद ही करूं, यही मुनासिब हाल है। हजरत अली इब्ने हुसैन जैन अलाबिदीन रहमहुल्ला के मुतालिक है कि जब उनका इंतकाल हुआ, जनाजे की इंतकाल हुआ, तो गुस्ल के लिए उनको लिटाया गया तख्ते पर, तो उनकी पुश्त के ऊपर निशानात थे, काले काले निशानात। गुस्ल देने वालों ने पूछा अहले खाना से, क्या बात है, ये काहे के निशानात है? फरमाया कि ये रात के वक्त गरीबों और फकीरों के यहाँ अनाज की बोरियां भर भर करके ले जाते थे, उनकी मदद करते थे रातों के वक्त, जिसका नतीजा ये हुआ कि उनकी पुश्त पर काले काले निशानात हो जाते थे। एक मरतबा हजरत उमर इब्न खत्ताब रजी अल्लाह अन्हु शाम की तरफ रवाना हुए, रास्ते में एक नहर आ गई, तो बिला तकल्लुफ आपने जल्दी से अपने मोजे निकाले और अपनी सवारी की नकील पकड़ी और नहर को पार कर दिया। हजरत अबू उबैदा इब्न जर्राह रजी अल्लाह तआला अन्हु ने अर्ज किया, या अमीरुल मोमिनीन, आपने तो आज एक बड़ा अजीब काम किया, जो लोग यहाँ ऐसा नहीं करते, बड़े लोग इस तरह बेतकल्लुफ नहर से पार हो जावे ऐसा देखा नहीं जाता। तो हजरत उमर इब्न खत्ताब रजी अल्लाह अन्हु ने उनके सीने पर उंगली चुभोई और फरमाया, काश के तुम्हारे अलावा कोई ये जुमला कहता, तुम ना कहते तो अच्छा होता। फिर फरमाया कि तुम जलील थे, अल्लाह तबारक व ताला ने तुमको इस्लाम से इज्जत बख्शी है, इसलिए अपनी इज्जत को इस्लाम के अलावा में तलाश मत करो। तो ये तवाज़ु। बहरहाल एक वाक़या याद है हमारे शेख हजरत के भी, शेख हजरत मौलाना अजमेरी साहब रहमतुल्लाह अलैह, एक मरतबा सबक पढ़ा करके उतरे, बारिश तेज जारी थी, मैं भी पीछे ही था, मैंने सोचा कि जल्दी से कोई रिक्शे का इंतजाम कर दें। तो हजरत तो बिला तकल्लुफ जल्दी से, वो मोजे हर वक्त पहना करते थे, जूते भी निकाले अपने, मोजे जल्दी से उनकी छोटी थैली साथ रहती थी उसमें रखा और छतरी खोल करके चलना शुरू कर दिया, किसी का इंतजार भी नहीं किया। तो ये हजरात में ऐसी तवाज़ो थी। हजरत मुफ्ती अजीज़ुर रहमान उस्मानी साहब रहमतुल्लाह अलैह दारुल उलूम देवबंद के बाकायदा सबसे पहले मुफ्ती, वो मोहल्ले के अंदर घूमते थे और घर की ख्वातीन से, बुढ़ियों से कहते थे, किसी का सौदा सरफ लाना है तो कोई ना कोई अपना सामान लाने के लिए बाजार से उनको कह देती औरतें, तो किसी की सब्जी, किसी की शक्कर, किसी के चावल, जो जैसा हुक्म देता। तो बड़ा सा रुमाल होता था, लुंगी होती थी, एक जानिब चावल बंधे हुए, एक जानिब दाल बंधी हुई, एक जानिब सब्जी बंधी हुई है, चार पांच गठरिया उस लुंगी के अंदर और कंधे पर लेकर के उसको आप सबके यहाँ पहुँचाते थे। बाज़ दफ़ा औरतें कहती थी कि हजरत मैंने ये नहीं मंगवाया था, मैंने तो दूसरी चीज़ मंगवाई थी। हजरत फरमाते, कोई बात नहीं, मैं अभी वापस जाकर दूसरी चीज़ ले आता हूँ, इसको बदल लेता हूँ। तो बहरहाल ये हमारे असलाफ के अंदर जो तवाज़ो और इसके वाक़यात है, उसके बिलमुकाबिल जो इंसान के अंदर बुरा वस्फ है वो है तकब्बुर और बड़ाई। तकब्बुर अल्लाह तबारक व ताला को पसंद नहीं है। उस सिलसिले में भी कई रिवायतें हैं, फकत दो तीन रिवायतें अर्ज की जाती है। अन अबी हुरैरता रजी अल्लाह तआला अन्हु अनिन नबी सल्लल्लाहु अलैहि वसल्लम अन्नहु क़ाल अल किब्रिया व रिदाई वल अज़मत व इज़ारी फमन नाज़ अनी वाहिदा मिनहुमा वज़फ्तुहु फिन्नार। अबू दाऊद में रिवायत है कि अल्लाह तबारक व ताला फरमाते हैं, हदीस कुदसी है, कि बड़ाई तकब्बुर मेरी चादर है और अजमत मेरी इजार है। जैसे कमीज इंसान के बदन से मुत्तसिल होता है और उसकी इजार भी मुत्तसिल होती है, मतलब यह है कि ये मेरी ही सिफत है, तकब्बुर और अजमत मेरी ही सिफत है। जो आदमी उन दोनों में से किसी को लेकर मुझसे झगड़ा करेगा, यानी कोई बड़ा बनना चाहेगा, तकब्बुर करना चाहेगा, अपने आप को बड़ा दिखलाना चाहेगा, फज़फ तो फिन्नार, तो मैं उसको आग में डाल दूंगा। हुज्जतुल इस्लाम इमाम गजाली रहमतुल्लाह अलैह फरमाते हैं एक मिसाल देकर के गुलाम हो, अब वो गुलाम बादशाह का ताज पहन ले और फिर जो शाही मसनद है वहां जाकर के बैठ जाए, तो भला बतलाइए उस बादशाह को गुस्सा आएगा या नहीं। कैसी तरह ये अल्लाह ताला तकब्बुर जो है वो अल्लाह की सिफत है, उसी के साथ खास है, इसलिए जो बंदा उसको इख्तियार करेगा अल्लाह ताला उसको बर्दाश्त नहीं करेगा, उसको आग में डाल देगा। अन अब्दुल्लाह इब्ने मसूदिन अनि नबी सल्लल्लाहु अलैहि वसल्लम अन्नहु काल ला यदखुलुल जन्नत मन काना फी कल्बी मिसकाल ज़र्रतिन मिन किबरी। عبداللہ ابن مسعود رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ نبی صلی اللہ علیہ وسلم نے فرمایا جنت میں داخل نہیں ہوگا وہ آدمی جس کے دل میں ذرہ برابر بھی تکبر ہو. بہت ڈرنے کی ضرورت ہے, ذرہ برابر بھی تکبر ہو تو وہ جنت میں داخل نہیں ہوگا, یعنی دخول اولی اس کو نصیب نہیں ہوگا, اول وہلے میں جنت میں داخل نہیں ہوگا. اگر اس کے دل میں تکبر ہوگا اس کی صفائی کے لیے جنرل ہاسپٹل یعنی جہنم میں اس کو داخل کیا جائے گا, وہ جب دور ہوگا اس کا مرض تب جنت کے اندر پھر اس کو لایا جائے گا. ایک صحابی نے عرض کیا کہ ایک آدمی پسند کرتا ہے کہ اس کا جوتا اچھا ہو اسی طرح اور اس کا لباس اچھا ہو, کیا یہ بھی تکبر ہے؟ آپ نے فرمایا نہیں, ان اللہ جمیل یحب الجمال, اللہ تعالیٰ جمیل ہے جمال کو پسند کرتا ہے, یعنی عمدہ لباس, عمدہ کھانا, عمدہ کپڑا, یہ تو اچھی چیز ہے, کوئی منع نہیں ہے, اللہ نے وسعت دی ہے تو اس کو استعمال کرے. تکبر کیا ہے؟ تو آپ نے فرمایا کہ حق بات کا انکار کرنا اور دوسروں کو حقیر جاننا, دوسروں کو حقیر جاننا اور حق بات کا انکار کرنا, حق آنے کے باوجود بھی انکار کرے, یہ ہے تکبر کی علامت, اور اپنے آپ کو بڑا اچھا سمجھے اور دوسروں کو حقیر جانے, یہ ہے تکبر. دو باتیں آپ نے بیان فرمائی. ایک اور روایت ہے, ان حارثہ بن وہب انہ سمیع النبی صلی اللہ علیہ وسلم یقول الا اخبرکم باہل الجنہ کل ضعیف متضعف لو اقسم علی اللہ لابرہ الا اخبرکم باہل النار کل عتل جواز مستکبر. بخاری مسلم کے اندر یہ روایت ہے. حضرت حارثہ ابن وہب کہتے ہیں رضی اللہ عنہ کہ انہوں نے نبی اکرم صلی اللہ علیہ وسلم کو فرماتے ہوئے سنا, کیا میں تمہیں اہل جنت نہ بتلاؤں, یعنی جنت میں جانے والے لوگ کون ہیں؟ کل ضعیف متضعف, ہر کمزور جو اپنے ذات میں بھی کمزور ہو اور لوگ بھی اس کو کمزور سمجھتے ہو, کمزور ہے مالی اعتبار سے, جاہ اور منصب کے اعتبار سے, وہ بھی سمجھتا ہے کہ میں تو بھی بہت کمزور آدمی ہوں, غریب آدمی ہوں, مجھے کون پوچھتا ہے, نہ میرے پاس مال ہے, نہ کوئی عہدہ منصب ہے, نہ کوئی بہت علم کا حامل ہوں, اور لوگ بھی اس کو ایسا ہی سمجھتے. فرمایا وہ جنت میں جانے والے, لیکن ایسے لوگ کیسے ہوتے ہیں کہ اگر اللہ تبارک و تعالیٰ پر قسم کھا لے تو اللہ تعالیٰ ان کی قسم میں ان کو بری کر دیتے, یعنی اگر وہ قسم کھا لے کہ اللہ میاں میں قسم کھاتا ہوں ایسا ہونا ہی چاہیے تو اللہ تعالیٰ ویسا ہی کر دکھاتے, یا اللہ ایسا نہیں ہونا چاہیے تو اللہ کے یہاں چونکہ اس کا اونچا مقام ہے توازوں کی وجہ سے, اس لیے اللہ تعالیٰ ایسا ہی کرتے کہ وہ کام نہیں ہونے دیتے. الا اخبرکم باہل النار, جہنم والوں کی خبر نہ دوں میں تم کو, تین وصف آپ نے بتلائے, کل عتل, ہر وہ شخص جو سخت اور درشت مزاج ہو, مزاج میں سختی ہو اور درشتی ہو, جوازن متکبر ہو, کل عتل اس کے معنی سخت مزاج ہو, جوازن سخت کلام ہو, اور مستکبرن یعنی تکبر کرنے والا ہو, مزاج میں بھی سختی, زبان میں بھی سختی, اور نفس کے اندر تکبر ہو. حضرت عائشہ رضی اللہ تعالیٰ عنہ کی روایت ہے ابو داود میں, امام ابو داود نے کتاب الادب میں ذکر کیا, رسول اللہ صلی اللہ علیہ وسلم نے ان سے فرمایا کہ عائشہ نرمی ہر چیز کی زینت ہے, نرمی ہر چیز کی زینت ہے اور سختی انسان کے لیے عیب کی بات ہے. تو بہرحال ان اوصاف کے حامل لوگ وہ جہنم کے اندر جائیں گے. تو رحمان کے بندوں کی پہلی صفت یہ ہے کہ ان کے اندر توازو ہوتی ہے, عاجزی ہوتی ہے, اس لیے ان کی رفتار میں بھی توازو اور ان کی گفتار میں بھی توازو ہوتی ہے. یہ جو تکبر ہے کس وجہ سے پیدا ہوتا ہے؟ امام غزالی رحمۃ اللہ علیہ اور بعض حضرات نے لکھا ہے, بعض علماء نے, چار چیزیں ہیں. پہلی چیز ہے حب جاہ, عجب, عجب کہتے ہیں خود پسندی کو, اپنے آپ کو اچھا سمجھنا, دوسروں کو برا سمجھنا, عجب یعنی خود پسندی, خود پسندی کی وجہ سے تکبر پیدا ہوتا ہے. دوسری چیز حسد, حسد ہوتا ہے کسی پر, اس کی کسی بھی نعمت پر, حسد کی تعریف ہے کہ دل میں تمنا ہوتی ہے کہ اس کی یہ نعمت چھین لی جاوے تو کتنا اچھا ہو, میرے دل کو سکون ہو جاوے, پھر مجھے ملے یا نہ ملے, تو یہ حسد. ان الحسنات یذہبن السیئات, ان الحسد تاکل الحسنات کما یاکل النار الحطب, کہ حسد نیکیوں کے نور کو اس طرح کھا جاتا ہے जैसा कि आग लकड़ी को खा जाती है। तो हसद की वजह से भी इंसान के दिल में तकब्बुर पैदा होता है। तीसरी चीज है कीना, दूसरों से कीने की वजह से दिल के अंदर दिल में सफाई नहीं है, तो उसकी वजह से भी तकब्बुर पैदा होता है। और चौथी चीज है रियाकारी, हर अमल में ये जज्बा हो कि लोग देखे मुझे अच्छा समझे, माल हो तो खर्च करे तो लोग मुझे सखी समझे, इल्म हो तो मैं कुछ वास करूं, कुछ पढ़ाऊं, कुछ तकरीर करूं तो लोग मुझे बड़ा आलिम कहे। और जो भी खूबियां इंसान ने अल्लाह ताला ने इंसान को दी, उसके बारे में ये जज्बा कि लोग मुझे इस वस्फ का हामिल कहे, इस वस्फ के आला दर्जे पर मुझे माने, ये रियाकारी। ये चार चीजें हैं, उज्ब, हसद, कीना और चौथी चीज है रियाकारी। इसकी वजह से इंसान में तकब्बुर पैदा होता है। और फिर दो इलाज बतलाए कि तकब्बुर का इलाज क्या है। एक इलाज तो यह है कि हमेशा इंसान अपनी कमजोरियों, अपनी कोताहियों और अपने गुनाहों पर नजर रखे, खास तौर पर अपने मबदा और मआद पर, इब्तदा और इंतहा पर, वे मैं कैसे था, कैसे पैदा हुआ। हल अता अलल इंसान हीन मिन अददार लम यकुन शैअन मजकूरा। इंसान की इब्तदा तो क्या कि वो काबिले जिक्र भी नहीं था, नापाक नुतफा, ये तो हमारी इब्तदा है। और इंतहा ये कि कब्र में जाएंगे, मिट्टी हो जाएंगे, कीड़े मकोड़े खाएंगे, ये हमारी इंतहा है। तो ऐसे इंसान को किस बात पर फख्र होगी। और फिर इस जिंदगी के दौरान कितने गुनाह हम करते हैं, कितनी बुराइयां करते हैं, अल्लाह तबारक व तआला सत्तार है। जैसे अल्लाह ताला ने हमारे जाहिरी बदन पर पर्दा डाल दिया तो लोग हमारे करीब भी आते हैं, मुसाफा भी करते हैं, मोहब्बत भी रखते हैं। अगर ये जाहिरी पर्दा निकाल दे, यानी ये जिल्द निकाल दे अल्लाह ताला, तो नजासत ही नजासत नजर आए, पेट का पखाना नजर आए, पेशाब नजर आए, खून नजर आए, तो लोग, दूसरे लोग तो क्या, घर के बीवी बच्चे माँ बाप भी करीब ना आवे, ये कितना गंदा इंसान है। तो अल्लाह ने जाहिर में भी हमारे ऊपर पर्दा डाल दिया और फिर हमारे गुनाहों पर भी अल्लाह ने पर्दा डाल दिया। उसकी सत्तारी ही का ये मामला है कि लोग हमसे मोहब्बत करते हैं या हमारी तरफ कुछ नजर मोहब्बत डालते हैं। तो ये सोचे आदमी कि अगर ये गुनाह, ये मासी, ये तन्हाई में की हुई बुराइयां लोगों के सामने आ जावे तो क्या हल होगा मेरा। तो अगर अपने गुनाहों, कमजोरियों पर इंसान नजर करेगा तो क्या तकब्बुर उसमें कम होगा, आजीजी पैदा होती रहेगी। और दूसरी बात बतलाई कि मुतवाज़ईन अहलुल्लाह की सोहबत में आदमी रहे, वो अल्लाह वाले जिनमें तवाज़ो का वस्फ है उनकी सोहबत को इख्तियार करेगा तो उनमें भी तवाज़ो पैदा होगी। और ये ऐसी एक हकीकत है जिसका कोई इनकार नहीं कर सकता है। खरबूजे को देखकर खरबूजा रंग बदलता है। तो अल्लाह वालों की सोहबत में रहेंगे, मुतवाज़ईन की सोहबत में रहेंगे तो इंसान के दिल की कैफियत बदलेगी। बहरहाल ये हमारे अकाबरीन के बहुत सारे वाक़ियात है। हज़रत हाजी इमदादुल्लाह मुहाजिर मक्की रहमतुल्लाह अलैह ने हज़रत मौलाना रशीद अहमद गंगोही रहमतुल्लाह अलैह से पूछा, क्या हाल है मियाँ रशीद अहमद, क्या हाल है आपका। बैत हुए, हजरत से इस्लाह का ताल्लुक कायम किया, बहुत बड़े आलिम थे। तो हजरत ने अर्ज किया, हजरत गंगोही रहमतुल्लाह अलैह ने, मेरा हाल क्या हो, दो बातें पाता हूँ, ताआत की रगबत मेरे दिल में पैदा हो गई, हर ताआत और नेकी करने को बस जी चाहता है, उसी की रगबत, और हर किस्म की मासियत से दिल में नफरत पैदा हो गई, छोटे बड़े गुनाह से दिल में नफरत पैदा हो गई। और दूसरी बात, मादे और जाम मेरी निगाह में दोनों बराबर हो गए, यानी कोई मेरी तारीफ करता है तो भी मुझे कोई असर नहीं होता है, कोई खुशी नहीं होती है, और कोई मेरी बुराई करता है तो भी मुझ पर उसका कोई असर नहीं होता है। हजरत ने फरमाया, बस बस तुम्हें सब कुछ हासिल हो गया। असल चीज यही है तसव्वुफ का खुलासा कि हर ताअत की रगबत पैदा हो जाए, हर बुराई से नफरत, और इंसान अपने आप को फना कर दे, न तारीफ पर खुश हो न बुराई पर उसको रंज हो। हजरत गंगोही रहमतुल्लाह अलैह के बहुत सारे वाकयात है। आप वहाँ दर्स दे रहे थे अपने यहाँ खानकाह में, बारिश आ गई तो हजरत सारे तलबा जो है वो किताबें ले लेकर भागे कमरों के अंदर, और हजरत गंगोही रहमतुल्लाह अलैह सब तलबा के जूते कपड़े में समेट कर अंदर ले गए, तलबा के जूतों को, कि ये भीग न जाए। तो बहरहाल ये तवाज़ो इन हजरात अकाबरीन के अंदर थी। तो ये दो वस्फ है, एक वस्फ तवाज़ो का कि उनकी रफ्तार में भी तवाज़ो मालूम होती है, इसलिए वो आजिज़ी के साथ चलते हैं, وَإِذَا خَاطَبَهُمُ الْجَاهِلُونَ قَالُوا سَلَامًا، اور جب جہالت والے لوگ ان سے کچھ گفتگو کرتے ہیں تو وہ سلامتی کی بات کہہ دیتے ہیں، جب دل میں تواضع ہے تو اس کا اثر گفتار پر بھی، یعنی وہ الجھتے نہیں ہیں، معاملے کو بڑھاتے نہیں ہیں، بلکہ ایسی نرم گفتگو کر دیتے ہیں کہ جس سے معاملہ وہاں ختم ہو جائے اور نرمی سے معاملہ ختم ہو جائے اور آگے بڑھنے نہ پائے، ان کی تواضع کا اثر ہوتا ہے۔ پھر انشاءاللہ وہ بات عرض کی جائے گی۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، قل اعوذ برب الناس ملک الناس الہ الناس من شر الوسواس الخناس الذي يوسوس في صدور الناس من الجنة والناس، بسم الله الرحمن الرحيم، الحمد لله رب العالمين، الرحمن الرحيم، مالك يوم الدين، إياك نعبد وإياك نستعين، اهدنا الصراط المستقيم، صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين، آمين. بسم الله الرحمن الرحيم، ألف لام ميم، ذلك الكتاب لا ريب فيه، هدى للمتقين الذين يؤمنون بالغيب ويقيمون الصلاة ومما رزقناهم ينفقون، والذين يؤمنون بما أنزل إليك وما أنزل من قبلك وبالآخرة هم يوقنون، أولئك على هدى من ربهم وأولئك هم المفلحون، صدق الله العظيم۔
یہ بیان پیش کیا جا رہا ہے مفتی احمد خان پوری .com کی طرف سے۔
سبحانک اللہم وبحمدک وتبارک اسمک وتعالی جدک ولا الہ غیرک لا الہ الا اللہ الاحد الصمد الذی لم یلد ولم یولد ولم یکن له کفوا احد، اللہم صل علی سیدنا و مولانا محمد وعلى آل سیدنا و مولانا محمد کما تحب و ترضى بعدد ما تحب و ترضى، ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين، ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار۔ اے اللہ، آج کی اس مجلس میں جن طلباء نے اپنے حفظ کی تکمیل کی ہے، ان چاروں کو بے انتہا قبول فرما، جس طرح ان کے سینوں کو قرآنی الفاظ سے مزین فرمایا ہے، قرآنی علوم و معارف سے بھی ان کو مالا مال فرما، قرآنی اعمال صالحہ کا ان کو اہتمام نصیب فرما، قرآنی اخلاق فاضلہ سے ان کو آراستہ فرما، رات اور دن کی مختلف گھڑیوں میں زیادہ سے زیادہ قرآن پاک کی تلاوت کر کے اس کا حق حفظ ادا کرنے کی ان کو توفیق و سعادت عطا فرما۔ اے اللہ، حفظ قرآن کی تکمیل پر جو وعدے تو نے اپنے حبیب پاک صلی اللہ تعالی علیہ وسلم کی زبان مبارک سے دیے ہیں ان وعدوں کو ان طلباء، ان کے والدین، ان کے اساتذہ، ان کے مربیوں کے حق میں قبول فرما، اور جنہوں نے بھی اپنی اولاد کو حفظ میں لگا رکھا ہے اللہ ان کے لیے حفظ کی تکمیل کو آسان فرما. اللہ ہم سب اہل مجلس کے گناہوں کو معاف فرما، ہمارے بیماروں کو صحت کاملہ عاجلہ مستمرہ عطا فرما، مقروضوں کے قرضوں کی ادائیگی کی شکلیں پیدا فرما، پریشان حالوں کی پریشانیوں کو دور فرما، حاجت مندوں کی حاجتیں پوری فرما، جو قید و بند میں محبوس ہیں ان کو رہائی نصیب فرما، جو مقدمات میں ماخوذ ہیں ان کو بری فرما، جو جس مصیبت میں گرفتار ہے کہ اللہ اس کو اس سے نجات عطا فرما. حضور پاک صلی اللہ تعالی علیہ وسلم کا امتی جہاں کہیں بھی ہو اس کے ایمان و اسلام کی، جان و مال کی، اہل و عیال کی، تجارت و زراعت و کاروبار کی، ہر چیز کی پورے پوری حفاظت فرما. پورے عالم میں اے اللہ مسلمان جہاں کہیں مظلومیت کا شکار ہیں اللہ ان کی بھرپور نصرت فرما، ظالم کے ہاتھ کو ظلم سے روک دے. اے اللہ حضور پاک صلی اللہ تعالی علیہ وسلم نے جتنی خیر اور بلائی تجھ سے مانگی ہمیں اور پوری امت کو عطا فرما، اور جن شروع اور برائیوں سے پناہ چاہی ان سے ہماری حفاظت فرما. اس مجلس میں شریک تیرے تمام بندوں کی جائز اور نیک مرادیں پوری فرما. ربنا تقبل منا انک انت السمیع العلیم، وتب علینا انک انت التواب الرحیم. صلی اللہ تعالی علی خیر خلقہ سیدنا و مولانا محمد و آلہ و اصحابہ اجمعین برحمتک یا ارحم الراحمین.
یہ بیان پیش کیا جا رہا ہے مفتی احمد خان پوری .com کی طرف سے.